यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक पारित। विधेयक पारित भएसँगै नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनाका रूपमा अघि बढ़ेको प्रमुख दलका शीर्ष नेताहरूको भनाई। संहिता र गणतन्त्रका मूल्य मान्यता विपरीत संविधान संशोधन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत प्राप्त। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 4 गते विश्वासको मत लिनुहुने। पदीय मर्यादामा आँच आउने काम गरेको अभियोगमा थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री पदमुक्त। र अफ्रिकाबाट शुरू भएको मंकी फक्सको तीव्र फैलावट दरले विश्वभर समस्या ल्याउन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 पारित गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून न्याय तथा मानवाधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक पारित गरियोस् भनी हिजो राख्नु भएको प्रस्ताव बैठकले पारित गरेको हो। बैठकमा विधेयक पारित भएको सभामुख देवराज घिमरेले घोषणा गर्नुभयो।
हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 पारित भएको म घोषणा गर्दछु।
प्रतिनिधि सभाको हिजोको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनाका रूपमा अघि बढ़ेको बताउनुभयो। प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया थालनी भएको 18 वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा सहमति हुनु शान्ति पक्षधरहरूका लागि खुशीको विषय भएको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले सहमतिका साथ कानून पारित हुने चरणमा पुगेको र कानूनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने र सहमतिका साथ आयोगहरू बनाइने बताउनुभयो।
पीड़ित मैत्री कुनै करकापमा नपरिकन सहमतिको साथ यस दस्तावेजलाई अगाडि बढ़ाएका छौं, यो कानूनको रूपमा अगाडि बढ़ाएका छौं। यो हामी सबैका लागि, शान्तिका पक्षधर हामी सबै छौं र हामी सबै शान्तिका पक्षधरहरूका लागि यो खुशीको विषय छ। ऐन बनिसकेपछि हामी यस अन्तर्गत आयोगहरू निर्माण गर्नेछौ र आयोगलाई काम गर्न एक त यस कानूनले अनुकूलता प्रदान गरेको छ, अर्को सरकारको तर्फबाट म भन्न चाहन्छु सहमतिका साथ नै ती आयोगहरू पनि बन्नेछन्, प्रभावकारी आयोग बन्नेछ र त्यसलाई सरकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ र मैले विश्वास लिएको छु सबै राजनीतिक दलहरूको तर्फबाट पनि सत्यनिरूपण तथा मेलमिलाप आयोग र त्यसै गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी यी दुईटै प्रश्नमा सही निष्कर्षका साथ हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दुनियाँलाई हामी दिन सफल हुनेछौं।
प्रधानमन्त्री ओलीले संघीयता र गणतन्त्रका मूल्य मान्यता विपरीत संविधान संशोधन हुन नसक्ने पनि स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धा सहितको लोकतान्त्रिक प्रणाली संघर्षबाट ल्याइएकाले देश र जनताको हितलाई सर्वोपरि राखी लोकतान्त्रिक प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्रका मूल्य मान्यतालाई अझ बढ़ी सुदृढ़ र समय अनुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारी रूपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका आधारमा संविधानको संशोधन गर्न सकिने उल्लेख गर्नुभयो। बैठकलाई सम्बोधन गर्दै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानूनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो। सभापति देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताउनुभयो।
शान्ति प्रक्रियाका बाँकी भागहरू पूरा गर्न नसक्दा अन्यलता एवं पीड़ितको न्याय पाउने अधिकार पूर्ति भएको थियो। उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरूले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश पूरा गर्न वर्तमान संकलनकालीन न्याय सम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ। नेपालले शान्ति प्रक्रियामा अविलम्बन गरेको नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ। सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीड़ा दिएको छ। लामो समयदेखि द्वन्द्व पीड़ितहरू न्यायको खोजिया बसेका छन्। उचित परिपूर्ण हुन नसकेको कारण पीड़ित स्वयं र परिवारजनले थप पीड़ा बेहोर्नु परेको छ। यो विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीड़ितहरूलाई न्यायको अनुभूति गर्नेछन् भन्ने मैले विश्वास लिएको छु।
सभापति देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय कानूनलाई समेत मध्यनजर गरी विधेयक अघि बढ़ाइएको र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न लागि परेको बताउनुभयो। विधेयकले द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको भन्दै सभापति देउवाले सबै दलहरू मिलेर बनाएको संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको पनि उल्लेख गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियाको अनुभव मौलिक रहेको भन्दै देशको माटो र संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको भन्दै परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रामा अघि बढ़न फराकिलो बाटो प्राप्त गरेको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियाले सबै नेपालीका लागि दिगो शान्तिको जग बसाइदिएको र शान्ति सम्झौताको जगमा आज नेपाल लैंगिक तथा सामाजिक समावेशीकरणको संवैधानिक व्यवस्थाको हिसाबले विश्वको प्रगतिशील व्यवस्थाका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
शान्ति प्रक्रियाको पूर्णतासँगै राजनैतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ र अब हामीलाई परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको एउटा महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो हामीले प्राप्त गरेका छौं भन्ने मलाई लाग्दछ। नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्। हाम्रै गृह, हाम्रै जलवायु र माटो, हाम्रै संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ। नेपालको शान्ति प्रक्रियाले सबै नेपालीका लागि दिगो शान्तिको जग बसाइदिएको छ। शान्ति सम्झौताको जगमा आज नेपाल लैंगिक तथा सामाजिक समावेशीकरणको संवैधानिक व्यवस्थाका हिसाबले विश्वको सबभन्दा प्रगतिशील व्यवस्थाको रूपमा स्थापित भएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका राजनैतिक दलहरूले आफ्नै मौलिक तरिकाबाट शान्ति प्रक्रिया अघि बढ़ाई सहमतिमा पुगेको बताउनुभयो। अध्यक्ष नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलापको विषयमा सबैको सहमतिमा सबै पीड़ितलाई न्याय प्राप्त हुने गरी कानून कार्यान्वयनको पक्षमा अघि बढ़नुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले संशोधन विधेयकमा राखिएका मानवाधिकार उल्लंघनका प्रावधानमा मेलमिलाप र क्षमादानको परिपाटी राखिएको भन्दै न्याय दिन प्रभावकारी संरचना आवश्यक रहनेमा जोड़ दिनुभयो। सांसदहरूले सरकारले न्याय सम्पादनका क्रममा ध्यान दिनुपर्ने, सबै पीड़ितका पक्षमा न्याय हुने गरी निरूपण गर्नुपर्ने बताउनुभयो। विधेयकमाथिको छलफलमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, सांसद रंजु कुमारी झा, अब्दुल खान, रामप्रकाश चौधरी, गंगाराम चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभु शाह, अमरेश कुमार सिंह, योगेन्द्र मण्डल लगायतका सांसदहरूले भाग लिनु भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै कानून मन्त्री अजय कुमार चौरसियाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन विधेयक महत्वपूर्ण रहेको बताउनुभयो। कानून मन्त्री चौरसियाले विधेयक सबै दलको सहमतिमा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानून र मान्यतालाई ध्यान दिई पीड़ित मैत्री बनाइएको बताउनुभयो। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री संघको सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 6 गते हुने विषयमा सभामा जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 6 गते बिहिबार दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डु विश्वविद्यालय र धुलीखेल अस्पताल बीचमा भएको सहकार्यलाई आगामी 5 वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको काठमाण्डु विश्वविद्यालयको 97 औं सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पताल बीच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिनुभएको हो। संघीय संसद संसदीय सुनवाई समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा एक एकजनाको मात्र उम्मेद्वारी परेको छ। सुनवाई समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरी देवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा एमालेका नेता एवं समितिका सदस्य ठाकुर प्रसाद गैरीको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ। समितिका सभापतिको निर्वाचनका लागि साउन 31 गते बिहिबार 3 बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेद्वारी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको हिजो बसेको बैठकमा मुख्यमन्त्री शाहले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 36 मत र विपक्षमा 8 मत परेको थियो। 53 सदस्यीय प्रदेशसभाको हिजोको बैठकमा 45 जना प्रदेशसभा सदस्यको उपस्थिति रहेकोमा विश्वासको मतको पक्षमा कांग्रेसका 18, एमालेका 11 र नागरिक उन्मुक्तिका 7 जनाले मतदान गर्नुभयो। माओवादी केन्द्र र एकीकृत समाजवादीका 8 जनाले विश्वासको मतको विपक्षमा र मत दिन्न भन्नेमा 1 मत खसेको थियो। उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ 4 गते विश्वासको मत लिनुहुने भएको छ। लुम्बिनी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिनुभयो। एमाले र कांग्रेसका 56 जना प्रदेशसभा सदस्यको समर्थनमा यही साउन 7 गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगले आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवनमा हिजो आयोजित समारोहमा राष्ट्रपति पौडेल समक्ष नेपालको संविधान बमोजिम आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तले आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप 5 प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिजो अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि 2081 स्वीकृत गर्नुभएको छ। मन्त्री पौडेलले पदभार सम्हाले लगत्तै गत असार 31 गते गरेको पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति 2024-30 स्वीकृत गर्नुभएको थियो। रणनीतिले 7 वटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो। कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगंजको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउन सक्नेछन्। कार्यविधि अनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगरमा र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगंजमा क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ। त्यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्रान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनु भएको छ। महाराजगंज स्थित क्रान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाई र सेवाको प्रभावकारिता बढ़ाउन आग्रह गर्नुभयो। चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो। आयोगको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेद्वारलाई प्रवेश पत्र जारी गरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवेदकको आवेदन फारम रद्द गरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मंजु अधिकारीले जानकारी राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकले सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताका विषयमा सरकारवाला पक्षसँग छलफल गरेको छ। समितिमा हिजो भएको छलफलमा गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थामा आबद्ध सरकारवाला पक्षले सदाचार नीति प्रत्येक संघ संस्थामा आवश्यक भएको बताउनुभयो। जनता समाजवादी पार्टी जसपा नेपाल केन्द्रीय समिति बैठकले संगठन विस्तारका लागि 4 महिने जनअभियान संचालन गर्ने निर्णय गरेको छ। यही साउन 27 गतेदेखि शुरू भई हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले सदन र सड़कमा बलियो उपस्थिति जनाउँदै संगठन निर्माणका लागि जनअभियानमा हुमिने निर्णय गरेको हो। देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 174 जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि बाढ़ी पहिरो लगायत विपदमा परि काठमाडौँमा 3, कोशी प्रदेशमा 26, मध्य प्रदेशमा 8, बागमती प्रदेशमा 31, गण्डकी प्रदेशमा 54, लुम्बिनी प्रदेशमा 33, कर्णाली प्रदेशमा 8 र सुदूरपश्चिम प्रदेशमा 11 जना गरी 174 जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सर्लाहीको बलारा नगरपालिका स्थित खोलामा डुबेर एकजना वृद्धको मृत्यु भएको छ भने एकजना बालिका बेपत्ता भएकी छिन्। बलारा नगरपालिका वडा नम्बर 1 हथियौल स्थित खोलामा डुबेर सोही स्थानका 60 वर्षीय गजेन्द्र शाहको मृत्यु भएको हो। घाँस काटेर फर्कँदै गरेका दुई बालिका खोला तर्ने क्रममा डुबेको देखेपछि खोलामा पसेर बचाउन खोज्दा शाहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो। दुई बालिका मध्ये 12 वर्षीय निशा कुमारी गिरी बेपत्ता भएकी छिन् भने अर्की 15 वर्षीय पिंकी कुमारी गिरी भने पौड़ी खेलेर सकुशल बाहिर निस्कन सफल भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनुभयो। बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले 1 किलो 400 ग्राम कोकिन सहित 2 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रूपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जीमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासो पोईलाई पक्राउ गरी हिजो सार्वजनिक गरेको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागू औषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। किसान र व्यापारीको मिलेमतोमा काँचो स्याउ निर्यात हुन थालेपछि जुम्लामा कड़ाई गरिएको छ। हरेक वर्ष काँचो स्याउ निर्यात हुँदा जुम्लाको पहिचान नै खतरामा पर्न थालेको भन्दै काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम भदौ 5 गतेसम्म सील समेत गरिएको बताउँछन् जुम्लाबाट हाम्रा संवाददाता सागर परियार।
जुम्ला भाषा संस्कृति पर्यटनसँगै स्याउ उत्पादनका हिसाबले पनि आत्मनिर्भर जिल्ला हो। जुम्लामा एकै वर्षमा स्याउ निर्यातबाट मात्रै 50 करोड़सम्म आमदानी हुने गरेको छ। अर्ग्यानिक परिचय पाएको जुम्ले स्याउको माग बजारमा भने अत्यधिक मात्रामा छ। तर हरेक वर्ष व्यापारी र किसानको मिलेमत्वमा काँचो स्याउ निर्यात हुँदा जिल्लाको पहिचान नै खतरामा पर्ने समस्या रहेकाले काँचो स्याउ निर्यात रोक्नु पर्नेमा तिला गाउँपालिका 9 का किसान हर्कबहादुर बुढाले
अर्काले यति फाइदा खा म कति फाइदा खाउँला भनेर चाहिँ जनतालाई नबुझेर रिसर्च गरेर काँचो च्याउ बुटेबाट टिपेर लडाई गरेर नगरी यसरी लिएको कारणले जुम्ला जिल्लाको माल अर्ग्यानिक छ भनेर राष्ट्रको कुरा काँचो च्याउ तल पुऱ्याएर आफै बेजत गर्ने जुम्लीकै बेजत जुम्लीको किसानको बेजत हो।
जुम्लाबाट भदौ 2 सातापछि मात्रै स्याउ निर्यात गर्ने काँचो स्याउ टिप्न नदिने विषयमा हरेक वर्ष छलफल र निर्णय भए पनि कार्यान्वयनमा चुनौती देखिएको छ। नियमन गर्दा गर्दै पनि साउन 2 साता तिलाबाट 2 टरक भन्दा बढी काँचो स्याउ बाहिरी जिल्लामा पुगिसकेको छ। बाँकी रहेको तर परिपक्व नभएको स्याउ लिने क्रममै रहेकाले काँचो स्याउ टिप्न र निर्यातमा प्रतिबन्ध लगाउनु पर्ने किसान कलिबहादुर रावतले बताउनुभयो।
भदौको पहिलो हप्तातिर पाक्दा यहाँको स्याउ ठ्याक्क राम्रो हुन्छ, अर्ग्यानिक पनि हुन्छ, त्यहाँका खाने मान्छेले यो स्याउ राम्रो खान पाओस् हाम्रो लक्ष्य हो। अब उनीहरूले स्याउ नजान लागि त कडाई गर्नुपर्छ, पुरुषले प्रशासनले पनि अति तयारी गर्नुपर्छ।
जुम्लाको तिला गाउँपालिकाले गत साउन 13 गते सूचना जारी गर्दै आगामी भदौ 5 गते भन्दा अगाडि स्याउ टिप्न र निर्यात गर्न नपाइने आग्रह गरेको थियो। स्याउ परिपक्व नहुँदै निर्यात गर्दा अर्ग्यानिक जुम्लाको पहिचान नै खतरामा पर्ने भएकाले तिला गाउँपालिकाले काँचो स्याउ संकलन तथा निर्यातमा कडाई गरेको हो। तर किसान र व्यापारीले अटेरी गर्दै काँचो स्याउ लिन थालेका व्यापारीको गोदाम नै सिल गरिएको छ भने भदौ 5 गतेसम्म स्याउ संकलन तथा निर्यात कार्यलाई पूर्ण रूपमा रोक्ने तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ। हरेक वर्ष हुने काँचो स्याउको निर्यातलाई रोक्न स्याउ संकलन र निर्यातको समय तोक्न र किसानले पाउने मूल्य निर्धारण गर्ने विषयमा ठोस नीति बनाउन तर्फ सरकारवालाले ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थावीसिनलाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको छ। अदालतको आदेशपछि अवदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथाले बुधबार आफूलाई नैतिक नियम उल्लंघन गरेको कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताउनुभयो। फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे भएको थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा पदबाट हट्नु भएको हो। पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित चुएवानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लंघन गरेको अभियोग लगाइएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा देखिएको मंकी फक्स विश्वभरको चिन्ताको विषय बनेको भन्दै यसले जनस्वास्थ्यमा ठूलो समस्या ल्याउने जनाएको छ। तीव्र सर्ने रोगका रूपमा रहेको मंकी फक्सका कारण अफ्रिकी राष्ट्र कंगोमा मात्र कम्तीमा 450 जनाको मृत्यु भएको भन्दै डब्ल्यूएचओले मंकी फक्स हाल मध्य र पूर्वी अफ्रिकामा फैलिएको जनाएको छ। वैज्ञानिकहरूले यसको तीव्र फैलने र उच्च प्रजनन क्षमताबारे चासो व्यक्त गरेका छन्। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 36 जनाको मृत्यु भएको छ। गत अक्टोबर 7 हमासले इजरायलमा आक्रमण गरी झण्डै 12 जनाको हत्या गरी 251 जनालाई बन्धक बनाएपछि इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणमा झण्डै 40,000 प्यालेस्टाइनीको मृत्यु भएको छ भने 92,000 भन्दा बढ़ी घाइते भएका छन्।
नेपाली शेयर बजारमा बुधबार 34.29 अङ्कको वृद्धि भएको छ। यस दिन एफसेट परिसूचक 1.17% बढ़ेर 2,957.75 बिन्दुमा कायम भएको छ। बुधबार 332 कम्पनीहरूका 5,12,30,340 किता शेयरहरू 23,43,581,000 मूल्यमा किनबेच भएका छन्। यस दिन जीवन बीमा समूह, लघुवित्त र म्युचुअल फण्डका उपसूचकहरू घटेका छन् भने अरू सबै समूहका उपसूचकहरू बढ़ेका छन्। 9 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा 1 कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। चितवन जिल्लामा यस वर्ष 100% क्षेत्रफलमा धान रोपाई भएको छ। समयमै मनसुर शुरू भएसँगै किसानलाई सहज भएपछि गत वर्ष भन्दा यस वर्ष छिटो रोपाई सकिएको किसानहरूले बताएका छन्। कृषि विकास कार्यालय चितवनका अनुसार चितवनमा गत वर्ष 22,870 हेक्टर क्षेत्रफलमा धान रोपाई भएकोमा यस वर्ष 24,2407 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कार्यालयका सूचना अधिकृत सुरुचि त्रिपाठीले गत वर्ष भन्दा यस वर्ष चितवनमा छिटो रोपाई सकिएको जानकारी दिनुभयो। गत वर्ष 95% धान रोपाई भएकोमा यस वर्ष भने साउनको तेस्रो साता नै 100% क्षेत्रफलमा रोपाई सकिएको छ। जिल्लाका सबै स्थानमा धान खेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य धान उत्पादनको क्षेत्रको रूपमा मानिन्छ। कालीकोटका किसानले बारीबाटै 50 रूपियाँ प्रति किलोका दरले स्याउ बिक्री गर्न थालेका छन्। साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न शुरू गरेका हुन्। जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलाई गुफा नगरपालिका र रासकोट नगरपालिकाका किसान स्याउ टिप्न यति बेला व्यस्त हुन थालेको तिला गुफा एकका रजबहादुर बुढाले जानकारी दिनुभयो। बढ़ी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा हराउने भएकोले नगरपालिकाले साउन 20 गतेदेखि मात्र टिप्न आग्रह गरेको तिला गुफाका पूर्व अध्यक्ष खड्कराज साईले बताउनुभयो। स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रासकोट नगरपालिका 8 फुकोटका पुष्पराज बरालले गुनासो गर्नुभयो। किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ। आईएमई र जीएमई रेमिट गाभिएर बुधबारदेखि आईएमई लिमिटेडका रूपमा एकीकृत कारोबार शुरू गरेका छन्। काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमका बीच 2 कम्पनी गाभि संयुक्त कारोबार शुरू भएको हो। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज र सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक शेयर निष्कासनमा जाने बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्राउन आवश्यक रहेको उल्लेख गर्नुभयो। मुलुकको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान करिब 24% हारारीमा रहेको छ।
नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड आगामी भदौ 28 गते हुने भएको छ। एनएसजीएफले बुधबार पत्रकार सम्मेलन मार्फत अवार्डको 21 संस्करणको मिति घोषणा गर्यो। 2052 सालमा स्थापना भएको एनएसजीएफले 2060 सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ। नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी सहित प्रशिक्षक र खेलाड़ी कर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ यसको शुरूआत भएको थियो। यसपालि एनएसजीएफले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ एआईपीएस एसियाको कांग्रेस पनि आयोजना गर्नेछ। एनएसजीएफ आईपीएस एसियाको सदस्य हो। स्पोर्ट अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियान स्वरूप अवार्डको पूर्व सन्ध्यामा आईपीएस एसिया कंग्रेस पनि आयोजना गर्न लागेको एनएफजीएफले बताएको छ। उक्त कंग्रेस भदौ 25 देखि 28 सम्म हुनेछ। कंग्रेसमा एसियाका 33 देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ। सदाझै यस वर्ष पनि अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निर्देशता दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गोल्छा ग्रुप बीच अवार्डका लागि सहकार्य भएको यो 16 वर्ष हो। यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाड़ी, वर्षका उत्कृष्ट महिला खेलाड़ी, वर्षका उत्कृष्ट युवा खेलाड़ी, वर्षका उत्कृष्ट प्रशिक्षक, पीपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, टीम अफ द इयर, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड गरी 10 विधा समावेश गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ U20 च्याम्पियनशीप खेलाउन वैकल्पिक मैदान खोज्ने भएको छ। एएफसी च्यालेन्ज कपको प्ले अफ अन्तर्गत चर्च वाइज युनाइटेड र पारो एएफसी बीचको खेल मैदानको अवस्था बिग्रिएको थियो। मैदान हिलाम्य भएपछि सर्वत्र आलोचना भएको थियो। खेल्नै नमिल्ने अवस्था भएपछि एन्फाले विकल्प खोजेको हो। आगामी आइतबारदेखि साफ U20 च्याम्पियनशीप दशरथ रंगशालामा हुने तय छ। समूहमा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका छन्। अर्को समूहमा भारत, मालदिव र भूटान छन्। प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भेट्नेछन्। खेल साँझ 4 बजे शुरू हुनेछ। प्रतियोगिताको म्याच कमिसनर बिहिबार आइपुग्नेछन्। कमिसनरले निरीक्षण गरेपछि मात्रै खेल हुने नहुने भन्न सकिने एन्फा प्रवक्ता सुरेश शाहले बताउनु भयो। दशरथ रंगशालामा प्रतियोगिता खेलाउन असम्भव भए सातदो बाटो स्थित एन्फा मैदानमा खेलाउने तयारी पनि भइरहेको छ।
अझै बम अब मौसम आज देशभर सामान्यतया बदलिरहे सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 90%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:35 भयो भने सूर्यास्त भए साँझ 6:42 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक पारित। विधेयक पारित भएसँगै नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनाका रूपमा अघि बढ़ेको प्रमुख दलका शीर्ष नेताहरूको भनाई। संघीयता र गणतन्त्रका मूल्य मान्यता विपरीत संविधान संशोधन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत प्राप्त। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 4 गते विश्वासको मत लिनुहुने। पदीय मर्यादामा आज आउने काम गरेको अभियोगमा थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री श्रेथा थाविसिन पदमुक्त। र अफ्रिकाबाट शुरू भएको मंकी फक्सको तीव्र फैलाव दरले विश्वभर समस्या ल्याउन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।